أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والحمد يستحقه حمدا كثيرا. أعوذ به من شر نفسي، إن النفس لأمارة بالسوء إلا ما رحم ربي. وأعوذ به من شر الشيطان الذي يزيدني ذنبا إلى ذنبي. واحترز من كل جبار فاجر وسلطان جائر وعدو قاهر. اللهم اجعلني من جندك فإن جندك هم الغالبون، واجعلني من حزبك فإن حزبك هم المفلحون، واجعلني من أوليائك فإن أولياءك لا خوف عليهم ولا هم يحزنون. ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين وعلى آله الطيبين الطاهرين المعصومين، سيما بقية الله في الأرضين عجل الله في فرجه. أما بعد، فقد قال الله في كتابه المجيد: يا أيها الذين آمنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون. اگرچہ میرا موضوع جو مجھے دیا گیا ہے وہ پاکستان کا نظام تعلیم اور اس میں نظریاتی اسکولوں کی ضرورت، لیکن جب اجتماع نظریاتی افراد کا ہو اور بات کسی انقلابی تنظیم کی ہو، بات ہو امامیہ آرگنائزیشن یا امامیہ اسٹوڈنٹ آرگنائزیشن کی، درود پڑے محمد و آل محمد پر، تو ذہن ماضی کی طرف پلٹ جاتا ہے. کیونکہ میرا خود تعلق تنظیموں سے رہا ہے اور ایک وقت گزارا ہے میں نے تنظیموں میں، آج جب میں اس پنڈال میں داخل ہوا اور میں نے یہ ماحول دیکھا تو میرا ذہن ایک ماضی کی طرف گیا، وہ ماضی جو کہ درخشاں ماضی ہے، وہ ماضی جو کہ روشن ماضی ہے، وہ ماضی جو باقدرت ماضی ہے، وہ ماضی جو کہ امید افزا ماضی ہے، وہ ماضی جو کہ جوش و خروش پر مشتمل ماضی ہے. یعنی جس دور کی میں بات کر رہا ہوں وہ 80 کی دہائی ہے، اور قیادت شہید عارف حسین حسینی کی ہے. وہ 4 سال 4 مہینے اور کچھ دن، ان میں سے 3 سال میں نے قوم جانے سے پہلے یہاں پر گزارے اور اس طرح کے اجتماعات کا مشاہدہ کیا ہے. آج جب میں اس پنڈال میں آیا تو مجھے وہ یاد آئی. میں نے کہا ایک درخشاں ماضی، حقیقت میں ایسا تھا. जब इस तरह के इजमात होते थे तो एक जोश खरोश एक वलवला होता था जो कि आज देखने में नहीं आ रहा। ये सिर्फ आज यहाँ की बात नहीं कर रहा मैं, सिर्फ इमामिया ऑर्गेनाइजेशन की बात नहीं कर रहा मैं, ओवरऑल इस वक्त यानी अगर कुल्ली तौर पर सब जगह देखा जाए तो हम वो जोश और वलवला नहीं रखते, वो उम्मीदें हमारे अंदर नहीं हैं। मैं ये मुकदमा बयान कर रहा हूँ, अपने मौजू पर आऊँगा, अपने मौजू से हटा नहीं हूँ। वो माजी जो कि ताकत और कुदरत का माजी था, बहुत सारी मिसालें दी जा सकती हैं, मैं आपके सामने एक मिसाल देता हूँ। लॉन्ग मार्च, कुछ लोग यहाँ पर मौजूद हैं जो कि शाहिद रहे हैं इन वाकयात का। ये 80 की दहाई की बात है, ये एक ऐसा दौर है जिसमें माशाल्लाह है। जिन लोगों ने माशाल्लाह में, आप में से अक्सर लोगों ने माशाल्लाह में वक्त गुजारा है, आप जानते हैं कि माशाल्लाह एक सख्त दौर हुआ करता है। उस दौर में तशय्यु में जो ताकत और कुदरत थी उसका अंदाज़ा यहाँ से लगाएं कि आपके कुछ लोगों को फांसी की सज़ा दी गई। किसने दी? एक डिक्टेटर ने दी, एक आर्मी चीफ ने दी। एक ऐसे दौर में सज़ा दी गई जिनके ऊपर इल्ज़ाम ये था कि उन्होंने 26 पुलिस वालों को या इससे बेशतर हलाक कर दिया था, इल्ज़ाम था उनके ऊपर। और ये सज़ा फौजी अदालत से उनको दे दी गई थी। शहीद ने लॉन्ग मार्च ऐलान किया कि इनको आज़ाद कर दिया जाए, और अगर आज़ाद नहीं किया गया तो पूरे पाकिस्तान से हम क्वेटा की तरफ मार्च करेंगे। पहली मई को मार्च होगा, ये शहीद ने अनाउंस किया, और उसके बाद इसकी तैयारियां शुरू हो गईं। जिस जोश व खरोश से तैयारियां शुरू हुई, लोगों ने खून से उन थमारों पर दस्तखत किए जिसमें ऐलान आमादगी किया गया कि हम जाएंगे। जिस जोश व खरोश से ये सिलसिला शुरू हुआ और जब अपने कमाल पर पहुंचा, जितने दिन नज़दीक आ रहे थे जोश व खरोश बढ़ता जा रहा था। कराची की कोई दीवार ऐसी नहीं थी जिस पर न लिखा हो पहली मई लॉन्ग मार्च। पोस्टर से दीवारें भरी पड़ी थी। यहाँ तक मुझे याद है कि पुलिस हेड ऑफिस के अंदर जाकर हमारे जवानों ने चौकिंग की थी, कोई दीवार नहीं छोड़ी थी। और हुकूमत वक्त को इस बात का अंदाज़ा हो गया था कि अगर ये लॉन्ग मार्च हुआ तो बहुत बड़ी मुश्किल हो जाएगी। इस लॉन्ग मार्च से पहले पहले हमारे जवानों को क्वेटा में रहा कर दिया गया। ये ताकत और कुदरत थी हमारी। आज हमारे जवानों को उठाकर ले जाते हैं, हमें नहीं पता चलता महीनों सालों उनको अंदर रखा जाता है, हमें नहीं बताया जाता। आज पूरी दुनिया में ये नजरिया, ये इनकलाबी नजरिया अकवाम को कमाल की तरफ ले जा रहा है, उनको ताकत और कुदरत दे रहा है, हमें क्यों नहीं दे पा रहा? ये एक सवाल है। मैं आप दोस्तों से, मुंतजमीन से गुजारिश करूंगा कि जब इस तरह के इज्तमात हों तो हमें अपने आप से इस तरह के सवाल ज़रूर करने चाहिए। क्यों? अपने माजी को देखें, हमारा हाल ऐसा क्यों नहीं है? अगर हम जायज़ा लेंगे तो हो सकता है कि हमारा मुस्तकबिल बेहतर हो जाए, हो सकता है। आज दुनिया की हर कौम इस नज़रिए इमाम खुमैनी से तरक्की कर रही है, ताकत और कुदरत हासिल कर रही है। आप मुशाहिदा करें, बहुत सारे ममालिक हैं, मसलन एक अफ्रीका का मुल्क है नाइजीरिया, उसको देखने के बाद हमें शर्म आनी चाहिए। नज़रिया यही है, नज़रिया यही है। मुश्किलात कितनी हैं, मसाइल कितने हैं, मसाइब कितने हैं, लेकिन उनका हाल दरख्शां है। उन्होंने हिम्मत नहीं हारी, हमसे ज़्यादा मुसीबतें उन पर हैं ना। हमारे जवान अंदर जाते हैं, उनके जवान मार दिए जाते हैं, बिना किसी जुर्म के मार दिया जाता है 100-100 जवान। लेकिन उन्होंने उसी इस्तकामत के साथ जिस तरह तहरीक शुरू की थी, न सिर्फ ये कि उसमें कमी नहीं आई बल्कि रोज़ बरोज़ शिद्दत बढ़ रही है। हमारी शिद्दत क्यों नहीं बढ़ती, वजह क्या है? अजीज़ों, ये ताकत और कुदरत जिसका मैंने आपको माजी की तरफ इशारा किया, ये इतनी ज़्यादा थी कि किसी एक या दो वास्ते से मैं नकल कर रहा हूँ कि शहीद अब्बास मूसवी 86 में यहाँ तशरीफ़ लाते हैं, और आने के बाद जब दोबारा पलट कर जाते हैं तो सैयद हसन से ये कहते हैं कि पाकिस्तान, पाकिस्तान की तशय्यो बहुत ताकतवर है। कौन कह रहा है, कौन कह रहा है? कोई मामूली आदमी नहीं कह रहा, सैयद अब्बास, शहीद सैयद अब्बास मूसवी। किससे कह रहे हैं? सैयद हसन नसरुल्ला से कह रहे हैं कि पाकिस्तान हमसे बहुत आगे। कहते हैं कैसे? कहते हैं वो बहुत मुनज़्ज़म है और बहुत मुतहर्रिक हैं। हकीकतन ऐसा था, जो लोग उस दौर में थे वो जानते हैं, हकीकतन ऐसा था। बहुत मुनज़्ज़म है और बहुत मुतहर्रिक हैं। कौन कह रहे हैं? हिज़्बुल्लाह का सरबराह कह रहा है। ये 86 की बात है, 86 में तशरीफ़ लाए थे यहाँ पर, शहीद सदर पर बैन अल-अक़वामी कॉन्फ्रेंस हुई थी, वापस जाके ये कहते हैं। सैयद हसन कहते हैं कि क्या हम उन तक पहुंच सकते हैं? सैयद अब्बास कहते हैं सख्त है, मुश्किल है, लेकिन इंशाल्लाह। आज हम कहां और हिज़्बुल्लाह कहां? ऐसा क्यों हुआ, ऐसा क्यों हुआ? अब ये एक तफसीली मौजू है। मैं समझता हूँ इस तरह के इज्तिमात में इस तरह के मौजू पर बहस होनी चाहिए और एक नतीजा निकलना चाहिए। क्यों हुआ? दो वजूहात मैं बयान करूँगा, बहुत सारी वजूहात हैं लेकिन मैं सिर्फ दो की तरफ इशारा करूँगा। अब देखें, यानी पहले क्या था ISO IO, जिसके बारे में शहीद कहते थे मेरे दस तो बाजू हैं, इसमें शक नहीं था। शहीद को मैं खुद शाहिद हूँ। कई दफ़ा ये तस्करे हुए कि जनाब फलां तंजीम या फलां, बाज़ लोगों को बाज़ तंजीमों से एक इनाद भी था। जब उनकी ख़ास तौर पे ISO IO के बारे में जब कोई बात होती थी तो शहीद बड़े फ़ख्र से कहते थे कि ये मेरे दसों बाजू हैं, मुझे इनसे उम्मीद है। लेकिन क्या हुआ कि ये तंजीमें अपने खोल में बंद होती गईं, खुद तंजीमें तंजीमों से मुखासमत में आ गईं, फिर इनके अंदर भी इख्तलाफात हो गए, इनके अंदर भी ग्रोहबंदी हो गई। वो तंजीमें जो कि उम्मीद इनकलाब थीं, वो आपस में महदूद से महदूद तर होती गईं, और नतीजा यहाँ पर पहुँचे कि इज्तमात दो जगह होने लगें, ग्रोहबंदी इतनी ज़्यादा हो जाए कि एक नहीं, दो नहीं, कई कई ग्रोह एक एक शहर में पैदा हो जाएं। आखिर क्या वजह है, क्या वजह? दो वजूहात। एक वजह, हम उन सिफात को ना अपना सके जो ज़रूरी थे। अजीज़ो, अगर कोई कहे कि मैं मोमिन हूँ और मोमिन की सिफात ना रखे तो कभी भी मोमिन नहीं हो सकता। इसी तरह से अगर ये कोई कहे कि मैं इनकलाबी हूँ और इनकलाबी सिफात को ना अपना सके, वो कभी इनकलाबी नहीं हो सकता। چاہے کتنا اپنے آپ کو انقلابی کہہ دے. انقلاب چند شرائط رکھتا ہے, صفات رکھتا ہے. کیا ہمارے اندر وہ موجود ہیں؟ مثلاً انقلاب کی, انقلابی ہونے کی سب سے پہلی شرط تقویٰ ہے. اگر یہ تقویٰ نہ ہو تو کوئی انقلابی ہو سکتا ہے؟ نہیں ہو سکتا کوئی انقلابی. امام خمینی, خمینی خمینی کیسے بنے؟ آپ جانتے ہیں واقعات, آپ نے سنے. ایام جوانی میں امام نے 40 حدیث 26 سال کی عمر میں لکھی ہے. 26 سال کی عمر میں, مذاق بات نہیں ہے. 40 حدیث 26 سال میں سمجھنا مشکل ہوتا ہے. بڑے بڑے لوگ آج اس کی بہت ساری باتیں سمجھنے سے قاصر ہیں. اس خمینی بت شکن نے 26 سال کی عمر میں یہ 6 حدیث مکمل کر دی تھی. اس سے پہلے کی بات ہے, ایام نوجوانی میں مشہد تشریف لے جاتے ہیں. آپ نے وہ واقعہ سنا ہے, آئے نخودچی اصفہانی, عارف بزرگ, مربی توانا, ان کی خدمت میں جاتے ہیں. بہت سارے ہنر کا مالک ہیں. آپ علم کیمیا کے ماہر ہیں. امام ان سے علم کیمیا کا سوال کرتے ہیں. بہت مختصر کر رہا ہوں اس واقعے کو. کہتے ہیں کہ شرط ہے اس کی. شرط کیا ہے؟ شرط یہ ہے کہ اس علم کو اپنی صحیح جگہ پر استعمال کرو گے. امام کچھ دیر سوچتے ہیں. آپ جانتے ہیں بزرگ میرے آگاہ ہیں کہ علم کیمیا یعنی سونا بنانے کا علم. تھوڑی دیر سوچتے ہیں اور کہتے ہیں کہ مشکل ہے, یہ وعدہ میں نہیں کر سکتا, مجھے اپنے آپ سے خوف آتا ہے, ہو سکتا ہے شیطان بہکا دے کسی وقت, یہ وعدہ مشکل ہے. آئے نخودشی کو امام کی ادا پسند آتی ہے. کہتے ہیں کہ کیا یہ چاہتے ہو کہ اس علم کیمیا سے کہیں بہتر ایک چیز تمہیں دی جائے؟ امام کہتے ہیں میں حاضر ہوں, بالکل, کیوں نہیں چاہتا. کہتے ہیں پانچ عمل, پانچ عمل. اب یہ پانچ عمل کی صرف فہرست بتا رہا ہوں, لیکن اس پر اگر غور کیا جائے تو انسان کو اندازہ ہوگا کہ یہ کتنا بہترین عمل ہے. کہتے ہیں ہر نماز کے بعد پانچ عمل. جیسی نماز ختم ہو آیت الکرسی علی العظیم تک, اس کے بعد تسبیح جناب زہرا, اس کے بعد تیسرے نمبر پر 3 مرتبہ سورہ اخلاص, چوتھے نمبر پر 3 مرتبہ درود, اور پانچویں نمبر پر سورہ طلاق کی دوسری اور تیسری آیت, من یتق اللہ یجعل لہ مخرجا. شاہد مثال یہاں پر ہے کہ قرآن یہ کہتا ہے کہ جو تقوی اختیار کرے اس کے لیے راستہ کھل جاتا ہے, اللہ راستہ کھول دیتا ہے. من یتق اللہ یجعل لہ مخرجا ویرزقہ من حیث لا یحتسب, اور وہاں سے عطا کرتا ہے جہاں سے اس نے سوچا بھی نہیں ہے. عزیزو مجھے یہ بتائیے, ہم تقوی کی اس منزل پر ہیں؟ آج تنظیمی لوگ, آج وہ لوگ جو کہ سیاست میں موجود ہیں تنظیمی, وہ ہم کو یہ کہتے ہیں آغا صاحب آپ کو پتہ نہیں ہے کہ سیاست میں ہوتا کیا کیا ہے. ہمیں بتایا جاتا ہے سیاست میں جھوٹ عام ہے, یہ ہمارے ملک میں رائج ہے, عام ہے. جو سیاست میں آ گیا وہ جھوٹ نہ بولے اس کو دیوانہ تصور کرتے ہیں. ابھی کچھ دن پہلے ایک واٹس ایپ پہ ایک واقعہ آیا کہ جناب ایک سیاستدان کسی گاؤں میں گیا اور اس نے کہا کہ آپ مجھے اپنے مسائل بتائیں, میں آپ کے مسائل حل کروں گا. انہوں نے کہا ہمارے گاؤں کے دو مسئلے ہیں. کہا بتائیں. اب پہلا مسئلہ یہ ہے کہ ہمارے گاؤں میں کوئی ڈاکٹر نہیں ہے, कहते हैं अच्छा अभी हल कर देता हूँ। मोबाइल हाथ में लिया और फ़ोन किया और फ़ोन पे किसी से बात की और कहा जी आपका मसला हल हो गया, बस डॉक्टर आपके पास आ गया। कहा अच्छा अब दूसरा मसला बताइए। कहा दूसरा मसला ये है कि हमारे गांव में मोबाइल नेटवर्क नहीं है। तो देखें हमारे यहाँ सियासतदान ऐसे हैं कि उसने मोबाइल पे एक मसला हल कर दिया जबकि वहाँ मोबाइल नेटवर्क ही नहीं था, यानी झूठ बोला उसने। तो हमारे यहाँ सियासतदान सियासत ये झूठ है। अब जब हम अपने मुल्क की सियासत में आते हैं तो हम भी समझते हैं कि हम भी इसी तरीके से सियासत में काम। मैं यत्तकिल्ला यजअल लहु मखरजा। अजीज़ो खुमैनी की सियासत कुछ और है। आज खुमैनी आज तक 40 साल गुजर गए, आज तक दुश्मनों की नींदें हराम किए हुए, उसकी वजह ये थी कि उसकी सियासत सादिकाना थी। मैं यत्तकिल्ला यजअल, हमें ईमान ही नहीं है, हमारे पास ईमान ही नहीं है। वाकिन खुदा को अगर समझते हैं, अगर खुदा को मानते हैं तो फिर मयत्तकिल्ला यजअल लहु मखरजा वयरज़ुकहु मिन हैसु ला यहतसिब। दूसरी सिफत तवक्कुल, मयत्तवक्कल अलल्लाह फहुवा हस्बुह। जो खुदा पर तवक्कुल करे खुदा उसके लिए काफ़ी। आज हमारे लिए इससे ज़्यादा वाज़े सबूत क्या होगा खुदा काफ़ी था या नहीं? जिस वक्त इनकलाब आया लोग ये सियासत सिखा रहे थे कि अमेरिका से दुश्मनी तो रूस से दोस्ती कर लें, अमेरिका से ज़्यादा दुश्मनी ना लें वरना मुश्किल हो जाएगी। इमाम ने कहा मुश्किल हो जाए, अल्लाह मेरे साथ है। और इमाम ने उस वक्त एक जुमला कहा था कि अमेरिका हीच गलती नमी थवानद बकुनद, अमेरिका हमारा कुछ नहीं बिगाड़ सकता। पूरी इनकलाब की तारीख 40 साल हो गए हैं इस इनकलाब को, अमेरिका ईरान का कुछ नहीं बिगाड़ सका, कुछ नहीं बिगाड़ सका। और ये हमारा मुल्क पाकिस्तान पूरी गुलामी करने के बावजूद इसने पाकिस्तान की ऐसी की तैसी कर दी इसी अमेरिका ने। मैं तवक्कल अल्लाह फहुवा हस्बुह, खुदा काफ़ी है। हम हिजबुल्लाह की बात करते हैं, हिजबुल्लाह से हमने नहीं सिखाते थे सोजा जंग क्या हुआ। पूरी दुनिया का मीडिया लगा दिया गया कि हिजबुल्लाह का हशर दिखाया जाए, क्या हुआ? इसराइल का हशर दुनिया ने देखा कि 33 रोज तक कोशिशें करता रहा और कुछ भी नहीं हुआ, कुछ भी नहीं हुआ। मैं यतवक्कल अल्लाह फहुवा हस्बुह। अजीज वहदत एक असल है, वहदत एक असल है, एक इनकलाब की का उसूल वहदत है। जो वहदत का शहार बुलंद करे वो इनकलाबी है, और जो वहदत को ख़राब करे उसका इनकलाब से कोई ताल्लुक नहीं है। जितना बड़ा इनकलाबी होगा उतनी वहदत की कोशिश करेगा। कैसे हो जाता है ये, कैसे हम गुरोहों में बढ़ जाते हैं, कैसे बढ़ जाते हैं? अगर हम में तकवा और परहेजगारी नहीं होगा तो हम टुकड़ों में बटेंगे। एक वाक़या आप बहुत दिन ही अक्सर सुनाया करते हैं कि शहीद मेहराब इमाम के बहुत नज़दीक थे, आगा के जो ससुर थे, इस वक्त मेरे जहन में उनका नाम निकल गया, दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। बहरहाल नाम जहन में आएगा तो मैं बयान करूंगा। आए बहुत दिन ही के सुसर हैं, अब इस वक्त नाम जो है वो जहन में नहीं। बहरहाल उन्होंने एक चीफ जस्टिस था जिसकी हरकत उनको पसंद नहीं थी। उन्होंने दफ्तर इमाम में बात की और ये कहा कि इसको हटाया जाए। دفتر امام نے منع کر دیا. انہوں نے آغا بہدینی کو بھیجا کہ آپ جائیے اور ان سے بات کریں. دفتر میں آغا کہتے ہیں کہ میں ایک مہینے وہاں رہا, ایک مہینے رہا, اور بالاخرے وہاں پر جو لوگ موجود تھے ان کو قائل کر لیا کہ ان صاحب کو, چیف جسٹس کو ہٹا دیا جائے. کہنے واپس آیا اور بڑا خوش خوش آغا کی خدمت میں گیا, کہا کہ میں کامیاب ہو گیا اور یہ کام ہو گیا, چیف جسٹس کو ہٹا دیا جائے گا. تو آغا نے کہا کہ میرا خیال ہے کہ اس کو رہنا چاہیے. آغا بہدین نے کہا آپ نے مجھے بھیجا, ایک مہینے میں نے محنت کی, اور اب آپ کہہ رہے ہیں کہ اس کو جو ہے وہ رہنے دیا جائے. تو آغا نے کہا کہ ہاں اس کو رہنے دیا جائے, اس لیے کہ اگر وہ ہٹے گا تو امام کا دشمن خوش ہوگا. میں نہیں چاہتا کہ امام کا دشمن خوش ہو. عزیزو, ہم اگر واقعاً انقلابی ہیں تو یہ وحدت ایک اصل ہے. دشمن خوش ہوتا ہے ہمارے اختلاف سے, دشمن خوش ہوتا ہے اگر ہم انقلابی ہیں. بہت ساری چیزیں ضروری ہیں, اتحاد ضروری ہے. اس کے لیے اگر مجھے اپنی ذاتی کچھ چیزوں کو پیچھے ہٹانا پڑے تو ہمیں ہٹا لینا چاہیے, کیوں نہیں ہٹاتے؟ بس پہلی چیز جو کہ ہمارے لیے مشکل بن رہی ہے وہ یہ کہ وہ صفات ہمارے اندر جو ہیں وہ موجود نہیں ہیں جو کہ ہونی چاہیے. مجھے نام لکھا گیا آغا دستغیب, آغا دستغیب شہید محراب ہیں لیکن وہ نہیں ہیں. بہرحال نام ذہن میں آ جائے گا, آغا دستغیب نہیں ہیں. اچھا, دوسری چیز جو کہ ہمارے لیے مشکل کا باعث بنی ہے, اور یہ میری شاہد مثال ہے, یہاں یہ میرا موضوع بھی ہے کہ وہ کام جو کہ ہمیں کرنے چاہیے وہ ہم نہیں کر سکے. عزیزو, انقلابی ہونا کافی نہیں ہے, انقلابی شعار بلند کرنا کافی نہیں ہے, بلکہ بہت سارے کام. لبنان آج ہمارے لیے شاہد مثال ہے. لبنان میں تشیع کی حالت ہم سے کہیں زیادہ خراب تھی, ہم سے کہیں زیادہ خراب تھی, لیکن انہوں نے کام کیے. مثلاً آپ نے سنا ہے لبنان کتاب جو کہ امامیہ پبلیکیشن کی چھپی ہوئی, یقیناً آپ کے پاس ہوگی اور آپ نے پڑھی ہوئی ہے, شہید مصطفیٰ جمران کی لکھی ہوئی, ضرور پڑھنی چاہیے, ضرور پڑھنی چاہیے وہ کتاب. اس میں آغا جمران نے لکھا کہ سب سے پہلے جا کر انہوں نے جو کام کیا تشیع کی حالت کو بہتر بنانے کے لیے, وہ وہاں پر انڈسٹریل ہوم کا قیام کیا, لوگوں کو ہنر سکھانا شروع کیا. آج میں آپ سے سوال کرتا ہوں, ظاہر ہے یہاں پورے پاکستان کے لوگ بیٹھے ہیں, ہم نے پاکستان میں کوئی اس طرح کا کام کیا؟ ان ساری تنظیموں نے, سب کو ملا لیں, کوئی ایک خاص تنظیم نہیں, میں کہہ رہا ہوں تشیع میں کسی نے پورے پاکستان کی سطح پہ کوئی ایسا کام کیا؟ ہم نے کاموں کو معین ہی نہیں کیا. ہوا کیا, جب ہم نے کام نہیں کیے تو ہم دستوں گریباں ہو گئے, کوئی کام ہی نہیں تھا ہمارے پاس, کوئی کام ہی نہیں تھا, فارغ تھے, فرصت تھی. جب تنظیموں میں بیٹھتے تھے تو ایک دوسرے کی غیبتیں کرتے تھے, ایک دوسرے کی برائیاں کرتے تھے, اور نتیجہ یہ نکلا کہ ہم اختلافات کا شکار ہو گئے. لیکن اگر ہم کام لے لیتے تو پھر نوبت اختلاف تک نہیں آتی. مثال دیتا ہوں آپ کو, مثلا آئیو ہماری اس وقت جو ہے نا, ہم آئیو کے لوگوں کے درمیان بیٹھے ہیں. ایک زمانہ جب تحریک بنی تو آئیو کے بارے میں یہ کہا گیا کہ جناب اب آئیو کی ضرورت نہیں ہے, آئیو کو ختم ہو جانا چاہیے. اچھا, آئیو کی ضرورت پہلے کیوں تھی؟ پہلے اس لیے تھی کہ اجتماعی کام آئیو کو کرنے تھے, اب اجتماعی کاموں کے لیے تحریک آ گئی ہے تو اس لیے آئیو کی ضرورت نہیں. اگر ہم اس طرح سوچیں گے تو پھر آگے بھی بہت سارے لوگوں کی ضرورت نہیں ہوگی, بہت کچھ جو ہے نا وہ ختم ہوتا رہے گا. اس طرح سے نہ کیا جائے, ہم کاموں کی تقسیم بندی کریں, ہم کاموں کی تخصیص کریں. مثلاً اگر کوئی سیاسی امور میں وارد ہو گیا ہے تو ہم, بہت اچھی بات ہے, آپ سیاست کریں, ہم جو ہے وہ ثقافتی امور کو, ہم فلاحی امور کو انجام دے دیتے ہیں, یہاں گراؤنڈ خالی ہے. مثلاً اگر, اب میں اپنے موضوع کی طرف آتا ہوں, میرا, میں نے, مجھے دوستوں نے کہا تھا کہ کیونکہ آپ کا اسکول ہے, میرا ایک اسکول ہے الہادی اکیڈمی کے نام سے, اس وقت 11 سال سے وہ اسکول چل رہا ہے, 1165 بچے اس اسکول میں موجود ہیں, صرف ایک اسکول ہے, 1165 بچے موجود ہیں. میں एक काम सोचता हूँ, मसलन हमारी इमामिया ऑर्गेनाइजेशन, आप जानते हैं कि पाकिस्तान की मुश्किलात में से एक मुश्किल पाकिस्तान का निज़ाम तालीम है, सही है। पाकिस्तान 47 में आज़ाद हो गया, हमारे जिस्म आज़ाद हो गए, हमारी ज़मीन आज़ाद हो गई, लेकिन हमारी फ़िक्र ग़ुलाम रही। इस्तेमार ने निज़ाम अपना दिया, तालीमी निज़ाम वही रहा ज़रा, जिसकी वजह से हमारी फ़िक्रें ग़ुलाम रहीं। आज भी ये आलम है कि इतनी बड़ी तब्दीली का दावेदार हमारा वज़ीर आज़म यू टर्न लेने को अपनी एक कहते हैं कोई मसला नहीं है, यानी जिस वक्त चाहें अपनी बात को तब्दील कर दें। आज हमने कुछ कहा था, कल हम कुछ भी कह दें। आज अपनी अकदार से हाथ उठा लेना कोई मसला नहीं है। जनाब कल हमने कहा था कशकोल लेकर हम किसी के पास नहीं जाएंगे, आज हमारी ज़रूरत है भाई, मुल्क नहीं चलेगा तो हम कशकोल लेके जा सकते हैं। ये मसला कहाँ से आया? ये मसला निज़ाम तालीम का है, ये मगरब का निज़ाम ये यही कहता है भाई सियासत है, जहाँ जिस चीज़ की ज़रूरत हो मांग लो ले लो। ये निज़ाम तालीम है जो ये सिखाता है कि देखो ज़रूरत पड़ने पर हर काम किया जा सकता है, हर काम किया जा सकता है। अगर हम आईओ को ये जिम्मेदारी देते कि आप पूरे पाकिस्तान में स्कूल कायम करेंगे और आहिस्ता आहिस्ता निज़ाम तालीम की तरफ जाएंगे। अजीज़ों जब मैंने ये काम शुरू किया उससे पहले मैंने आपके कुछ सीनियर्स के साथ, जो आपके पुराने सीनियर्स थे और एक अलग काम कर रहे थे, मैं उनके साथ बैठा और मैंने ये कहा कि आप लोग ये काम करें कि स्कूल बनाएं, मैं आपका साथ दूंगा। बड़े लोग थे आपके, बड़ी सतह के लोग हैं, कोई छोटे लोग नहीं हैं, मैं नाम नहीं लेना चाह रहा, लेकिन ये कि बड़े लोग थे आईओ के ही सीनियर्स से। मैंने कहा आप लोग ये काम शुरू करें, मैं आपका साथ दूंगा, सिस्टम बनाने के लिए जो मैं कर सकता हूं मैं करूंगा, सारी चीज़ें मैं करूंगा, आप लोग शुरू करें। रात 11 बजे से सुबह की नमाज तक बैठे रहे और सुबह यह नतीजा निकला ये काम बहुत बड़ा है, हम नहीं कर सकते। आगा जान हमें ये काम करने होंगे, हमें करने होंगे। आज मैं आपको कह रहा हूं कि एक निज़ाम हमने बनाया, हमने पूरा निज़ाम तालीम नहीं बनाया, एक स्कूल का एक निज़ाम बनाया, हम कंप्लीट सॉल्यूशन ऑफ एजुकेशन। हमारे यहाँ कराची में बच्चे जदीद तालीम किस स्कूल में जाते थे और दीनी तालीम के लिए मदरसे जाते थे। हमने कहा, हमने जो शार बुलंद किया कंप्लीट सॉल्यूशन ऑफ एजुकेशन, हम आपको कंप्लीट सॉल्यूशन दे रहे हैं, बच्चे को अलग अलग जाने की ज़रूरत नहीं है, सुबह स्कूल आएगा वहीं पर ही स्कूल ही में कुरान और दीनियात की तालीम दी जाएगी, ये शार हमने बुलंद किया। आज जदीद तालीम में भी हमारे बच्चे टॉप करते हैं और कुरान और दीनियात भी बेहतरीन अंदाज में पढ़ रहे हैं, बेहतरीन अंदाज में। ये एक सिस्टम, ये हमने एक कदम उठाया। मैं नहीं कह रहा कि हमने जो है ना निज़ाम तालीम नहीं, निज़ाम तालीम के लिए बहुत बड़ी हिम्मत चाहिए, बहुत बड़ा काम चाहिए, हमने एक कदम उठा लिया है, एक कदम उठा लिया है। आज मसलन ये तय किया जाए, मेरे बुज़ुर्ग यहाँ पर बैठे हुए हैं, मुझसे बहुत सीनियर हैं, तजुर्बेकार हैं, मैं कह रहा हूँ कि हम हिम्मत करें। मसलन एक मिसाल दे रहा हूँ मैं आपको, सिर्फ ये काम नहीं, मैं कहता हूँ आईओ एक जिम्मेदारी ले ले कि जनाब पूरे मुल्क में तालीम पर आईओ काम करेगी, या एक जिम्मेदारी ले लें वोकेशनल सेंटर हुनर सिखाने का काम इमामिया ऑर्गेनाइजेशन ले ले कि पूरे पाकिस्तान में हुनर सिखाने का काम इमामिया ऑर्गेनाइजेशन अंजाम देगी, वोकेशनल सेंटर बनाएगी। देखें वोकेशनल सेंटर बहुत ज़रूरी हैं, जैसा लुबनान में हुआ, सबसे पहले उन्होंने वोकेशनल सेंटर्स बनाए, पस्तरीन कौम थी, इक्तसादी लिहाज से बदहाल थे, मुआशी लिहाज से बदतरीन जगह पर थे, उन्होंने क्या किया एक एक इलाके में वोकेशनल सेंटर बनाए, इंडस्ट्रियल होम्स कायम किए, ख्वातीन को हुनर सिखाए, मर्दों को हुनर सिखाया। आज दुनिया ये समझती है कि उनको ईरान सपोर्ट कर रहा है, हाँ ईरान सपोर्ट कर रहा है, लेकिन उनकी अपनी ज़राए आमदनी बहुत ज़्यादा हैं, बहुत ज़्यादा हैं, जो उनके लोग उनको सपोर्ट करते हैं। तो हम ये काम नहीं कर सकते, हम भी शुरू करें, अपनी कौम को मजबूत और ताकतवर बनाएं, ये काम हो सकते हैं।
جب یہ دو چیزیں نہیں تھیں, ایک تو وہ صفات انقلابی ہم نے نہیں اپنائی اور دوسرے اپنے لیے کاموں کا تعین نہیں کیا کہ ہمارے کون سے کام ہونے چاہیے. 98 کی بات ہے, آئی ایس او کے دوستوں کا اجتماع کراچی شہر میں تھا, سینئرز بیٹھے ہوئے تھے. میں نے ایک جملہ کہا تھا, آج وہ جملہ یہاں پر دہرانا چاہتا ہوں, اور وہ جملہ یہ تھا کہ اس انقلابی تنظیم میں انقلاب کی ضرورت ہے. عزیزو, ہم انقلابیوں میں اگر انقلاب نہیں آئے گا تو پھر باہر بھی انقلاب نہیں آئے گا. جنرل ضیاء امام خمینی کی خدمت میں گیا, اس کو بڑا شوق تھا, آپ کو پتہ ہے جو لوگ ہیں اسلامی نظام اور یہ وہ, اس نے امام سے کہا کہ آغا جس طرح آپ انقلاب لائیں میں بھی چاہتا ہوں پاکستان میں انقلاب آئے. امام نے ایک جملہ کہا تھا اور وہ یہ کہ باہر انقلاب لانے سے پہلے اس 6 فٹ کے وجود میں انقلاب لے آؤ, باہر خود بخود انقلاب آ جائے گا. عزیزو, ہم اپنے اندر انقلاب لے آئیں, ہم اپنی تنظیموں میں انقلاب لے آئیں, ہم اپنے کاموں کو معین کر لیں. یہ کام انقلاب والا, اچھا اس انقلاب کی اس میں بہت فرق ہے, یعنی انقلاب پاکستان میں بڑا عجیب سا ہے, ہم انقلابیوں نے بڑے عجیب و غریب نعرے لگائیں, کیا مراد ہے انقلاب سے, اس میں ایک تفسیر ہے, اس پہ بحث ہونی چاہیے. ہم کسی نتیجے پہ پہنچے کہ انقلاب سے مراد کیا ہے. آج لبنان میں کون سا انقلاب آیا ہے, وہ حکومت پر فائز ہیں, انہوں نے حکومت کا تختہ پلٹ دیا. یا آج لبنان میں حزب اللہ کے بغیر کوئی فیصلہ نہیں ہو سکتا, حزب اللہ کے بغیر کوئی فیصلہ نہیں ہو سکتا, اس جگہ پر پہنچے ہوئے ہیں. ہم پاکستان میں کیا کرنا چاہتے ہیں اس کو طے کرنا ہوگا. بس خلاصہ یہ کہ ہمیں اگر واقعی انقلاب سے محبت ہے اور ہم چاہتے ہیں کہ انقلاب لے کر آئیں, تو ہمیں انقلابی صفات کو اپنانا ہوگا اور اپنے کاموں کو متعین کرنا ہوگا. میں امید کرتا ہوں انشاءاللہ یہ آپ کا کنونشن, جو کہ بہت بابرکت کنونشن ہے, کل جب مجھے دوست ایک ایک پل کی اطلاع آپ کی جو ہے وہ پہنچا رہے ہیں, کل دوستوں نے ایک میسج کیا, یقین مانے دلی خوشی ہوئی, کیونکہ پہلے کے حالات اب میں وہ یہاں بیان نہیں کرنا چاہتا, کچھ باتیں مجھے پتہ چل رہی تھیں, لیکن جب مجھے پتہ چلا آپ کی تعداد 1000 تک ہو گئی ہے, 1000 تک ہو گئی, یقین جانے بہت خوشی ہوئی. ید اللہ مال جماعت, خدا کی مدد و نصرت جماعت کے ساتھ ہے. آپ ایک جگہ بیٹھیں گے, خدا کی رحمت آپ کے شامل حال ہوگی. آپ آئے ہیں, بہت اچھی بات ہے, یہاں سے زیادہ برکتیں اور رحمتیں لے کر جائیں, یہ سوچ کر جائیں کہ اب جا کر کیا کرنا ہے. ہماری آئی او کی جو مرکزی کابینہ ہے, جو مجلس اخوان ہے, عزیزوں میں آپ کو اس میرے پاس ٹائم ہے, دو چار منٹ میں بات کر رہا تھا کہ وہ ماضی, ایک دو چیزیں آپ کو ماضی کی میں بیان کروں کہ 1985 کا مجلس اخوان کا اجلاس مسجد عسکری میں ہوا اور اس کی میزبان آئی ایس او تھی. کتنی خوشگوار بات ہے, ہے نا, آج ہم سوچ سکتے ہیں اس کو, یعنی اتنی قربت تھی ان تنظیموں کی, میزبانی کر رہی تھی آئی ایس او, سارے انتظامات آئی ایس او کر رہی تھی, اجلاس آئی او کا تھا, میزبان آئی ایس او تھی. 1986 تحریک جعفریہ کا ملیر میں کنونشن ہوتا ہے, میزبان آئی ایس او تھی, انتظامات کرنے والی آئی ایس او تھی. اتنی قربتیں تھیں آپس میں کہ ایک دوسرے کے اجلاسوں میں نہ صرف یہ کہ شریک ہوتے تھے بلکہ انتظامات ایک دوسرے کے کرتے تھے. آج بھی ہو سکتا ہے ہم دوبارہ سے ایک دوسرے کے ساتھ کھڑے ہو سکتے ہیں, کھڑا ہونا چاہیے, کھڑا ہونا چاہیے. آئی او کو سرپرستی کرنی چاہیے اور آئی ایس او کو خدمت کرنی چاہیے, ان بزرگوں کا احترام کرنا چاہیے, ہمیں ایک دوسرے کے ساتھ مل کر کام کرنا چاہیے, یہ ہم طے کر لیں ضروری ہے. اس کے بغیر پاکستان میں کچھ بھی نہیں ہو سکتا, ہم اس قوت اور قدرت کو حاصل نہیں کر سکتے جو ماضی میں ہمارے پاس تھی. ہمیں دوبارہ اپنے ماضی کی طرف پلٹنا ہوگا, ہمیں اپنی چیزوں کی اصلاح کرنی ہوگی, یہ ضروری ہے. میں نے آپ کے سامنے یہ بیان کیا کہ تا تعلیمی نظام بہت ضروری ہے پاکستان میں. تعلیمی نظام آج آغا خان کا تعلیمی نظام آ سکتا ہے تو ہمارا تعلیمی نظام کیوں نہیں آ سکتا؟ آج دوسرے مکاتب کام کر رہے ہیں, مجھے پتا ہے کہ وہ اس جگہ پہنچ گئے ہیں کہ عنقریب ان کا تعلیمی نظام آ رہے ہیں. ہمارا تعلیمی نظام کیوں نہیں آ سکتا؟ ہم اتنی غنی علوم کے مالک ہیں کہ کوئی ملت ان علوم کو نہیں رکھتی جتنے ہمارے پاس ہیں. بس ہم یہ کام کر سکتے ہیں, ہمت کی ضرورت ہے. انشاءاللہ خدا سے دعا ہے کہ خدا ہمیں توفیق دے اور ہمیں اتنی ہمت دے کہ ہم بنیادی کام اس ملک میں انجام دے سکیں. بہت شکریہ آپ سب کو, اس شہر میں خوش آمدید کہتا ہوں اور امید کرتا ہوں کہ اس کراچی شہر میں آپ کی آمد باعث برکت ہوگی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.